यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका उच्च पहाड़ी भूभागमा वर्षासँगै हिमपात, जनजीवन प्रभावित। सिन्धुपाल्चोकको भैरव कुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पका कारण पूर्वी नेपालको केही जिल्लाका घरहरूमा क्षति। ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा निर्मित 12 मेगावाट क्षमताको सुपर कावेली जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड़ियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वाशिङटनमा र झापा गोल्ड कपको उपाधि आयोजक भद्रपुर ब्लेजर्सलाई फाइनल खेलमा झापा 11 एफसी 2-0 गोल अन्तरले पराजित।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका हिमाली र उच्च पहाड़ी भूभागमा वर्षासँगै हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। हिजोदेखि सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम लगायतका हिमाली जिल्लाका उच्च भूभागमा हिमपात र पहाड़ी भागमा वर्षा हुँदा चिसो बढ़ेको छ। यस वर्ष हिउँदमा झरी नपरेकाले मध्य फागुनमा हिउँ र पानी परेपछि बाली नाली उत्पादन बढ़ने भन्दै कृषकहरूमा भने खुशियाली छाएको हाम्रा जिल्ला स्थित संवाददाताहरूले जनाएका छन्। आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्य पहाड़ी लोकमार्गको बागलुङ खण्ड अवरूद्ध भएको छ। सड़कमा जमेको बाक्लो हिउँका कारण लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला पूर्वी रूकुम खण्ड अवरूद्ध भएको हो। निसीखोला गाउँपालिका छ ताती हाल्नेमा 1.5 फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन्। सड़क अवरूद्ध हुँदा पूर्वी रूकुम, पश्चिम रूकुम, जाजरकोट, डोल्पा लगायत स्थानबाट संचालन हुने सवारी साधन ठप्प भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घरती मगरले जानकारी दिनुभयो। नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ। बिहानैदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका नौका स्थानीय चक्र बहादुर अदैले जानकारी दिनुभयो। यस्तै मुगुका विभिन्न क्षेत्रमा हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित भएको छ। मुगुको प्रसिद्ध रारा क्षेत्रमा बाक्लो हिमपात भएपछि रारा पुगेका पर्यटकहरू भने उत्साहित भएका छन्। लामो समयपछि हिउँ र पानी पर्दा डोल्पाका कृषकमा खुशियाली छाएको छ। हिमपातले चिसो बढे पनि डोल्पालीहरूको आमदानीको मुख्य स्रोत मानिने बहुमूल्य जड़ीबुटी यार्सा गुम्बा र स्याउ उत्पादनमा वृद्धि हुने भन्दै कृषकहरू खुशी भएका छन्। डोल्पामा पानी र हिउँ परेपछि तत्काल लगाउने स्याउ, ओखर खेती राम्रो हुने, गहुँ, जौं, तोरी लगायतका बालीहरू र फलफूल खेती समेतमा हिमपात र पानीले राम्रो उत्पादन हुने भन्दै कृषकहरू खुशी भएका छन्। हिमपातका कारण हुम्लाका विभिन्न क्षेत्रको जनजीवन समेत प्रभावित भएको छ। यस्तै जुम्लाका उच्च भूभागमा समेत हिमपात भएपछि चिसो बढ़ेको छ। जुम्लामा हिमपात भएपछि स्याउ उत्पादन वृद्धि हुने भन्दै किसानहरू हर्षित भएका छन्। कर्णाली प्रदेशकै जाजरकोट, रूकुम पश्चिम, दैलेख, सुर्खेत, सल्यानका विभिन्न भागमा पानी परेपछि चिसो बढ़ेको र कृषकहरू भने हिउँदे बाली नालीमा राहत पुगेको भन्दै हर्षित भएका छन्। यस्तै हिमपातका कारण उच्च हिमाली तथा पहाड़ी उच्च भूभागको जनजीवन समेत प्रभावित भएको छ। सिन्धुपाल्चोकको भैरव कुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको 6.1 म्याग्नेच्यूडको भूकम्पका कारण पूर्वी नेपालका केही जिल्लाहरूमा घरहरू भत्किएका र केही व्यक्ति सामान्य घाइते भएका छन्। नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले ठूलो क्षति भने नभएको जानकारी दिनुभयो। यसैगरी भूकम्पका बेला भाग्दा काठमाण्डुमा 2 घाइते भएका छन्। काठमाण्डु उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बानेश्वरमा भाग्ने क्रममा उदयपुरको त्रियुगा घर शान्तिनगर बस्ने प्रशान्त थिलिङ र नवलपरासी मध्यविन्दु घर भई बानेश्वर बस्ने हरि गैरे घाइते भएको जानकारी दिनुभयो। काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको र भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा आत्तिएर निस्केका थिए। सिन्धुपाल्चोकको भैरपुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान 2:51 भूकम्प गएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तेस्रो नेपाल जापान फ्रेण्डशिप समिट 2025 माध्यमबाट दुई देश बीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताउनु भएको छ। समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरूसँग आज प्रधानमन्त्री निवास बालवाटारमा भएको भेटमा उहाँले नेपाल र जापान बीच सरकार सरकार र जनता जनता बीचको लामो सम्बन्ध अब आयात निर्यातमा पनि विकसित हुन थालेको बताउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश पास हुनासाथ ठोरीवासीले लाल पूर्जा प्राप्त गर्ने बताउनु भएको छ। पर्साको ठोरी गाउँपालिकाद्वारा आज ठोरीमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सरकार ऐन कानून निर्माण अनधिकृत रूपमा प्रयोग भएका र अनुचित ढंगले कब्जा गरिएको सरकारी जग्गा फिर्ता ल्याउने कार्यमा जुटिरहेको बताउनुभयो। उहाँले मालपोत नापी तथा सहकारी कार्यालयहरूको कार्य सम्पादनमा चुस्तता ल्याउने सुशासन कायम गराउने तथा सहकारी समस्याको ठोस समाधानका लागि योजना निर्माण गर्ने काममा मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको बताउनु भएको छ। जेनेभा भ्रमण पूरा गरी आज स्वदेश फर्किएपछि मन्त्री डाक्टर राणाले संयुक्त राष्ट्रसंघको सन् 2027 2029 लागि मानवाधिकार परिषदको सदस्य 2029 2031 लागि आर्थिक तथा सामाजिक परिषद एवं सन् 2037 2038 लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा नेपालले उम्मेद्वारी दिने भएकाले त्यसमा सहयोगका लागि राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूसँग आग्रह गरिएको बताउनुभयो। भ्रमणका क्रममा मन्त्री डाक्टर राणाले संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरी नेपालमा मानव अधिकार तथा संक्रमणकालीन न्यायको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा लगानी नबढ़ाएसम्म स्वास्थ्य सेवामा नागरिकको पहुँच स्थापित गर्न नसकिने बताउनु भएको छ। कास्कीको पोखरामा आयोजित 12 नेपाल साहित्य महोत्सवको स्वास्थ्य सेवामा जनताको पहुँच विषयक बहस सत्रमा उहाँले जनसंख्याको तुलनामा नेपालमा अस्पताल र चिकित्सकको कमी रहेको उल्लेख गर्नुभयो। मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका विकृतिलाई अन्त्य गरी थप व्यवस्थित गर्नुपर्ने बताउनुभयो। उहाँले छिट्टै 500 नयाँ चिकित्सकको दरबन्दी सृजना गरी परीक्षाका लागि विज्ञापन निकाल्ने तयारी भइरहेको समेत बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेस आन्दोलन सम्भव भएको बताउनु भएको छ। जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रित अभियान अन्तर्गत आज राजविराजमा आयोजित कार्यक्रममा उहाँले मधेस आन्दोलनको जगमा निर्माण भएका दल भने विस्तारै विघटन उन्मुख भएकामा दुःख व्यक्त गर्नुभयो। सप्तरीवासी गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपति मधेसवादी दलले नै बन्न नदिएको अध्यक्ष प्रचण्डको आरोप रहेको थियो। उहाँले मधेसको मुद्दा उठान गर्न पार्टीले अभियान शुरू गरेको बताउनुभयो। नेपाली कंग्रेसको आज बसेको पदाधिकारी बैठकमा दल सम्बन्धी विधेयक अगाडि बढ़ाउने बारे छलफल भएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा दल सम्बन्धी विधेयकका साथै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र सरकारको काम कार्यवाहीबारे छलफल भएको बैठकपछि नेपाली कंग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो। सरकारले 2078 ल्याएको राजनैतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएपछि अहिले कानूनी रूपमा शून्यताको अवस्थामा रहेको छ। नेपाल मजदूर किसान पार्टी नेमकिपाको 8 महाधिवेशन आजदेखि भक्तपुरमा शुरू भएको छ। सल्लाघारीमा आजबाट शुरू भएको पार्टीको 8 महाधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष नारायण मान बिजुक्षेले देश संघीयता अवस्थामा गइसके पनि व्यवहारमा नियन्त्रित र सीमित संघीयताको अभ्यास भइरहेको बताउनुभयो। अध्यक्ष बिजुक्षेले स्थानीय तहका सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड़ दिँदै जनताको चेतना स्तर उठाउन नसकिएसम्म देशमा परिवर्तन सम्भव छैन भन्नुभयो। 19 गतेसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने नेमकिपाले जनाएको छ। ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा निर्माण भएको 12 मेगावाट क्षमताको सुपर काबेली जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। हिल्टन हाइड्रो एनर्जी लिमिटेडद्वारा उत्पादित बिजुली 5 थरको अमरपुर सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको हो। 2,14,38,00,000 रूपियाँको लागतमा निर्माण भएको आयोजना 132 केवी प्रसारण लाइनको अमरपुरबाट दुबी चौरमा रहेको नेपाल विद्युत प्राधिकरणको सब स्टेशनमा जोड़िएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले जानकारी दिनुभयो। शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो लोसार आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो लोसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रमको आयोजना गरी मनाउने गर्दछन्। विगतमा हिमाली क्षेत्रका जिल्लामा मनाइने ग्याल्पो लोसार हाल आएर अन्य जिल्लामा पनि मनाउन थालिएको छ। पुष 15 गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम लोसारका नाममा यो पर्व मनाइसकेका छन्। मध्य प्रदेशको मिथिला क्षेत्रमा मध्यमा मिथिला परिक्रमा शुरू भएको छ। फागुन शुक्ल पक्ष प्रतिपदाबाट शुरू भएर पूर्णिमासम्म चल्ने मध्यमा मिथिला परिक्रमा जनकपुर धामको हनुमानगढ़ीबाट शुरू भएको हो। मिथिला परिक्रमाको क्रममा नेपाल र भारतबाट सहभागी हुने तीर्थयात्रीहरूले दुवै देशको करिब 133 किलोमिटरको दूरी 15 दिन लगाएर पूरा गर्ने चलन रहेको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
यसअघि बिहिबार मात्र धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरी मठबाट मिथिला बिहारी अर्थात भगवान राम र जनकपुर धामको अग्निकुण्डबाट किशोरीजी अर्थात माता सीताको डोला जनकपुर धामको हनुमानगढ़ीमा पुगेका थिए। मध्यमा मिथिला परिक्रमामा सहभागी केही भक्तहरू
धर्म कमाइ छ, पुन प्रताप सबके अथी होइ छ, भगवानके घुमे अन्तगिरी आइल है।
हम सब मेला घुमेली, दर्शन करेली जानकी माई से।
नेपाल भारतको साझा धार्मिक एवं सांस्कृतिक महत्वको परिक्रमामा सहभागीहरू दुवै देशको 15 पडाव स्थलमा रात्रि विश्राम गर्ने गर्दछन्। भजन कीर्तन सहित सहभागी हुने परिक्रमामा नेपाल भारतका ठूलो संख्यामा योगी सन्यासी भिक्षु भिक्षुणी साधु सन्तहरू सहभागी भएका छन्। परिक्रमाको विषयमा जानकारी दिँदै जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णव,
यो परिक्रमा हाम्रो यो 84 कोषको जुन छ संत महात्मा र हाम्रो यो बृहद विष्णु पुराण र हाम्रो मिथिला महात्मा छ, यो परिक्रमा गरेपछि मान्छेको 84 लाख जोनीमा जुन भ्रमण गर्नुपर्छ त्यो मुक्त भइहाल्छ भनेर चाहिँ यहाँ संत महात्मा धेरै आउनु भएको छ। अयोध्या, चित्रकूट, बरसाना, वृन्दावन, काशी, हरिद्वार धेरै ठाउँको संत महात्मा आउनु भएको छ।
नेपाल भारतको 133 किलोमिटरको दूरी 15 दिन लगाएर भजन कीर्तन सहित तय गर्ने गर्दछन्। धार्मिक पर्यटन प्रवर्धनमा मध्यमा मिथिला परिक्रमाको ठूलो महत्व रहेकाले यसको थप विकास गर्नेतर्फ सरकारवाला निकाय गम्भीर हुन जरूरी रहेको छ। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, जनकपुर धाम।
सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सार्वजनिक संचार माध्यमले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनु भएको छ। कार्यकारी अध्यक्ष डाक्टर विष्टले सार्वजनिक सेवा प्रसारण पीएसपी रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय बर्दिवास महोत्तरीको आज स्थलगत अनुगमनपछि कर्मचारीहरूलाई निर्देशन दिँदै समाजमा धेरै सकारात्मक कुराहरू भएकाले त्यस्ता विषयहरूलाई उजागर गर्ने दायित्व पीएसबीकै रहेको बताउनुभयो। अध्यक्ष डाक्टर विष्टले मध्य प्रदेशको राजधानी जनकपुर धाममा सार्वजनिक सेवा प्रसारण नेपालको मध्य प्रदेश ब्यूरो कार्यालय स्थापनाका लागि आफूहरू तयार रहेको बताउँदै यसमा प्रदेश सरकारको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका प्रादेशिक प्रसारण कार्यालय बर्दिवासका कार्यालय प्रमुख राम पुकार रामले प्रादेशिक प्रसारण कार्यालयको समग्र अवस्थाको विषयमा जानकारी गराउनु भएको थियो। प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियान पर्सि आइतबारदेखि सञ्चालन गरिने भएको छ। हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाई भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले मन्त्रालयको नियमित भिडियो ब्रिफिङमा मनाङ, मुस्ताङ र हुम्लामा फागुन 18 र डोल्पामा फागुन 22 गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी गराउनुभयो। स्वास्थ्य मन्त्रालयले गत माघ 22 फागुन 6 गतेसम्म सञ्चालन गरेको यो अभियानमा कुल लक्ष्यको 92% एचपीभी खोप लगाइसकेका छन्। सल्यान जिल्ला अस्पतालमा कार्यरत 17 स्वास्थ्यकर्मीले झण्डै 5 महिनादेखि पारिश्रमिक पाउन नसक्दा समस्यामा परेका बताउँछन् सल्यानबाट संवाददाता दीपक शर्मा।
झण्डै 5 महिनादेखि पारिश्रमिक नपाएपछि अस्पतालका स्वास्थ्य कर्मीहरू आर्थिक संकटमा पर्न थालेका छन्। दिनरात बिरामीहरूको सेवा गर्दा समेत पारिश्रमिक नपाउँदा दैनिकी चलाउन समस्या हुने गरेको सल्यान जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी नरेश आचार्यले आफ्नो पीड़ा पोख्नुभयो।
सेलेरी नआउँदा चाहिँ हामीले आफ्नो दैनिकी चलाउन गाह्रो भइरहेको छ। हामीले आफू मात्र नभएर हाम्रो परिवार पनि सेलेरीबाट चलाउनु पर्ने भएकाले गर्दा अरूबाट पैसा निकालेर ब्याज तिर्दै घर परिवार चलाइरहेका छौँ।
सल्यान सहित रुकुम र रोल्पाका बिरामीलाई समेत यस अस्पतालले सेवा दिँदै आइरहेको छ। तर करार कर्मचारीहरूले नियमित रूपमा पारिश्रमिक नपाउँदा सेवा समेत प्रभावित बन्न थालेको छ। सामाजिक विकास मन्त्रालयमा पटक पटक यस बारेमा पत्राचार गराइएको तर अहिलेसम्म कुनै पनि प्रतिक्रिया नआएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन कुमार बुढाले बताउनुभयो।
यो सहायक स्तरका 17 जना कर्मचारीहरूको स्यालेरी नहुँदै गर्दाखेरि करिब 5 महिना पुग्न लाग्यो। त्यो गर्दाखेरि उनी कर्मचारीहरूलाई चाहिँ कि विदाई गर्ने कि के गर्ने भन्ने भएको छ। त्यो कर्मचारीहरू एकदमै चाहिँ स्यालेरी टाइममा नआउँदाखेरि उनीहरूलाई समस्या भएको छ, डिमोटिभेट भएको छ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले भने संघबाट आउने बजेट कटौती भएकाले प्रदेश सरकारले बजेट पठाउन समस्या भएको बताएको छ। मन्त्रालयमा बजेट नभएको र अर्थ मन्त्रालयले बजेट व्यवस्था गरेमा तत्काल जिल्ला पठाउने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको भनाई रहेको छ।
खासमा कोविडको बेला विश्वकी सेवा भनेर संघीय सरकारले पैसा दियो, अहिले विश्वकी सेवा भन्ने चिज ट्याक्कै छैन भन्नु। त्यो बेला विश्वकी सेवा भन्यो, विश्वकी सेवा भन्दै जाँदा हामीले विश्वकै राख्ने ठाउँमा के राखेको त ल्याबमा कार्यालय सहयोगी त्यहाँको जाँच साहबले हामीले पैसा चाहिन्छ भनेर कति 68-65 लाख कति माग्नु भएको थियो, हामीले अर्थ मन्त्रालयसँग मागेका छौँ, पैसा आयो भने त पठाउँछौँ।
स्वास्थ्य कर्मीहरू बिना पारिश्रमिक 5 महिना बिताउन बाध्य छन्, जसको असर उनीहरूको पेसागत मनोबल र बिरामीको सेवामा समेत पर्न सक्छ। दीपक शर्मा, सल्यान।
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आयोजित वैदिक वाङ्मयमा भक्ति मार्ग विषयक अन्तर गुरूकुल विद्यालय स्तरीय विचार मन्थन प्रतियोगिताका विजयीलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको छ। पुरस्कार प्रदान गर्दै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धनेश्वर नेपालले विद्यालय तहमा पढ़ाई हुने संस्कृत विषय हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण शुरू भएको बताउनुभयो। उहाँले संस्कृतभित्र रहेका प्राविधिक विषय आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, वास्तु, कर्मकाण्ड जस्ता विषयलाई प्रवर्धन गर्ने विश्वविद्यालयको नीति रहेको बताउनुभयो। नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको छ। 84 वर्षीय पूर्व न्यायाधीश श्रेष्ठको महाराजगंज स्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो। स्वास्थ्यमा केही समस्या देखिएपछि उहाँ केही दिनदेखि प्रहरी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। बाजुराको पूर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका 5 किउडीमा बाघको आक्रमणमा परि 45 भेडा मरेका छन्। स्थानीय हिमाल बुढथापाको घरभन्दा करिब 100 मिटर टाढा रहेको कच्ची खोरमा बाघ पसेर 45 वटा भेडा मारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराले जानकारी दिनुभयो। प्रहरी निरीक्षक बोहराका अनुसार खोरमा रहेका सबै 45 वटा भेडा बाघको आक्रमणमा परि मरेको अवस्थामा भेटिएका हुन्। ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका 2 विद्यालयमा 200 भन्दा बढ़ी विद्यार्थी बिरामी भएका छन्। पालिकाको वडा नम्बर 5 थुकिममा रहेको त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीमा ज्वरो आउने, खोकी लाग्ने, जीव दुख्ने, नाकबाट पानी बग्ने, टाउको दुख्ने र पेट दुख्ने लगायतका लक्षण देखिएको छ। विद्यार्थी बिरामी भएसँगै विद्यालय एक साताका लागि बन्द गरिएको प्रधानाध्यापक कमल चेमजोङले जानकारी दिनुभयो। बागलुङ र गुल्मी जोड्ने कुस्मीसेरा बरेङ शान्तिपुर सड़क सञ्चालनको 16 वर्षपछि रुम्टा खोलामा पुल निर्माण शुरू भएको छ। 2065मा सड़क निर्माण भई यातायात सञ्चालनमा आए पनि जैमिनी नगरपालिका 9 र 10 को सीमा क्षेत्रमा पर्ने रुम्टा खोलामा पुल नभएका कारण वर्षाको समयमा यातायात ठप्प हुने गरेको थियो। दाङको तुलसीपुर उपमहानगरपालिका 19 स्थित सक्राममा बनेको खानेपानी ट्याङ्की प्रयोग नहुँदै जीर्ण बनेको छ। 5 वर्ष अघि 75 लाख रूपियाँको लागतमा निर्माण पूरा भएको ट्याङ्की प्रयोगमा नै नआई जीर्ण बनेको हो। ट्याङ्की निर्माण भएको केही दिन पानी तानिएको भए पनि वर्षातको समयमा पानी नतान्ने अवस्था भएपछि प्रयोगविहीन अवस्थामा रहेको खानेपानी संस्थाका अध्यक्ष रामकुमार डाङ्गीले जानकारी दिनुभयो। गोर्खाको बारपाक सुलीकोट गाउँपालिकाले अनाथ बालबालिकालाई आवासीय सुविधा सहित निशुल्क पठन पाठनका लागि रकम विनियोजन गरेको छ। गाउँपालिका छ स्थित बाराकोटमा मनास्लु छात्रावास सञ्चालन गरेर अभिभावक विहीन बालबालिकालाई बस्ने खाने व्यवस्था सहित निशुल्क पठन पाठनका लागि रकम विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो। छात्रावासमा रहेका 9 जना छात्रा र 10 जना छात्र गरी 19 जना अनाथ बालबालिकालाई कक्षा 12 सम्म निशुल्क शिक्षा दिइने पालिका अध्यक्ष भट्टले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकाको वाशिङटनमा पुग्नु भएको छ। युक्रेनी भूमिको सुरक्षाको ग्यारेन्टीको आशासहित जेलेन्स्की अमेरिका पुग्नु भएको हो। भ्रमणका क्रममा अमेरिका र युक्रेन बीच खनिज तथा पुननिर्माण सम्झौता हुन सक्ने बीबीसीले उल्लेख गरेको छ। केही दिन अघि जेलेन्स्कीलाई तानाशाहीको संज्ञा दिनुभएका ट्रम्पले भेटघाट अघि भने प्रशंसा गर्नुभएको छ। उहाँले जेलेन्स्कीका लागि आफ्नो हृदयमा उच्च सम्मान भएको बताउनु भएको छ। भारतको उत्तराखण्डको चामोली जिल्लामा ठूलो हिम पहिरो गएको छ। आज गएको हिम पहिरोमा परी सड़क निर्माणमा संलग्न करिब 47 जना कामदार हिउँको ठूलो थुप्रो मुनि फसेका छन्। हिम पहिरोमा फसेका मध्ये 10 जनालाई उद्धार गरिएको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले शिविरका निर्माण मजदूरहरू बद्रीनाथको माना गाउँ नजिकै काम गरिरहेका समयमा 81 हिम पहिरो आउँदा केही व्यक्ति हिउँभित्र फसेका बताउनु भएको छ। पाकिस्तानको पूर्वी पंजाब प्रान्तमा आज एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 8 जनाको मृत्यु हुनका साथै 15 जना घाइते भएका अधिकारीहरूले बताएका छन्। 40 भन्दा बढ़ी यात्रु बोकेको बस दक्षिणी बन्दरगाह शहर कराचीबाट उत्तर पश्चिमी खैबर पखतुवा प्रान्ततर्फ जाँदै गर्दा चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रहरी प्रवक्ता साकिब वाहिदले बताउनु भएको छ। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पोखरामा सम्पन्न नेपाल भारत चीन प्रदर्शनीले नेपाललाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने नयाँ अवसर सिर्जना गरेको सरोकारवालाहरूले बताएका छन्। पर्यटकीय राजधानीका रूपमा रहेको सुन्दर नगरी पोखरामा सम्पन्न प्रदर्शनी तीनै देशका व्यवसायी र उद्योगलाई एकै स्थानमा ल्याएर व्यापारिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भएको पर्यटन व्यवसायी सुनिल बहादुर भट्टराईले बताउनुभयो। यस्तै पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहाड़ीले प्रदर्शनीले पोखरालाई विश्वव्यापी पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मदत गरेको बताउनुभयो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले छिमेकी मुलुक भारत र चीनका पर्यटकलाई मात्र आकर्षित गरी नेपाल भित्र्याउन सक्ने हो भने पनि मुलुकको अर्थतन्त्रलाई मजबूत बनाउन सकिने बताउनुभयो। पोखरा महानगर प्रमुख आचार्यले त्यसका लागि अतिथि देव भवको भावनाका साथ लाग्न सबैलाई आग्रह समेत गर्नुभयो। पोखरामा सम्पन्न नेपाल भारत चीन प्रदर्शनी 3 दिनसम्म चलेको थियो। नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो 6 महिनामा 11 अर्ब रूपियाँ भन्दा बढ़ी नाफा कमाएको छ। आर्थिक वर्ष 2072-73 8 अर्ब 99 करोड़ वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा रहँदै आएको छ। प्राधिकरणले गत आर्थिक वर्षमा 14 अर्ब 46 करोड़ रूपियाँ नाफा आर्जन गरेको थियो। खोटाङको दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन शुरू भएको छ। सम्मेलनमा बाँसको गेट, बाँसकै कार्यक्रम स्थल र बाँसकै घराइसी सामग्री तथा सजावटका सामग्रीहरू प्रदर्शनीमा राखिएका छन्। बाँसको प्रवर्धन गर्दै यसबाट आयोजन गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको दिक्तेल रूपाकोट मझुवागढ़ी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो।
आयोजक टीम भद्रपुर ब्रिजर्सले सौर्य इयर ओम साई पाथिबारा हस्पिटल गम्भीर राई स्मृति सशरण भद्रपुर झापा गोल्ड कपको उपाधि जितेको छ। जीसँगै भद्रपुर ब्रिजर्सले नगद 13 लाख मेडल ट्रफी पाएको छ। भद्रपुर स्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्को झापाली टोली झापा 11 एएफसीलाई 2-0 गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्रिजर्सले उपाधि चुमेको हो। उपविजेतामा चित्त बुझाएको झापा 11ले नगद 7 लाख मेडल र ट्रफी पाएको हाम्रा संवाददाता रोहित काफले जनाएका छन्। एएफसी खुमलटारले एनफा यु16 युथ लिगमा शुक्रबार विभागीय टोली त्रिभुवन आर्मी विरूद्ध 3-0 गोलको सजित दर्ता गरेको छ। जीतसँगै खुमलटारले 17 खेलबाट 8 अङ्क जोडेको छ। पराजित आर्मीको समान खेलबाट 1 अङ्क छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा खुमलटारलाई जित दिलाउन दिनेश साईले 2 तथा सिउन राईले 1 गोल गरे। नखीपोट युथ क्लबको आयोजना तथा नखीपोट ब्याडमिन्टन सर्कलको सह आयोजनामा 3 एलेम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत पहिलो साता हुने भएको छ। प्रतियोगिता चैत 1 गतेदेखि 4 गतेसम्म नकिपोर स्थित आयोजकको आफ्नै कभर हलमा हुने। आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। प्रतियोगितामा 6 प्रतिस्पर्धा गरी करिब 275 खेलाड़ीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका उपाध्यक्ष इन्द्रजीत लुम्बुनले जानकारी दिनुभयो।
अब मौसम। आगामी 24 घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाड़ी भूभागमा साधारणतयादेखि अधिकांश भूभागमा बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेश सहित देशका बाँकी पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 24 न्यूनतम 12 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 20.5 न्यूनतम 10 डिग्री सेल्सियस वर्षा फाटफुट, पोखराको अधिकतम 18.8 न्यूनतम 12.7 डिग्री सेल्सियस वर्षा 2.7 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 19.5 न्यूनतम 14.2 वर्षा 9.4 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 14.7 डिग्री सेल्सियस न्यूनतम 13.9 डिग्री सेल्सियस वर्षा 33.8 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका उच्च पहाड़ी भूभागमा वर्षासँगै हिमपात, जनजीवन प्रभावित। सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र भएर आज बिहान गएको भूकम्पका कारण पूर्वी नेपालको केही जिल्लाका घरहरूमा क्षति। ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा निर्मित 12 मेगावाट क्षमताको सुपर कावेली जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड़ियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वाशिङटनमा र झापा गोल्ड कपको उपाधि आयोजक भद्रपुर ब्लेजर्सलाई फाइनल खेलमा झापा 11 FC 2-0 गोल अन्तरले पराजित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।